सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। पछिल्ला केही साता यता नेपालमा आत्मदाहका घटनाले समाजलाई गम्भीर रूपमा झस्काएको छ। केही दिनको अवधिमै देशका विभिन्न स्थानमा आत्मदाहका प्रयास गरेका समाचारहरू सार्वजनिक भइरहेका छन्। यी घटनाले केवल एक व्यक्तिको पीडा मात्र होइन, हाम्रो सामाजिक संरचना, मानसिक स्वास्थ्य, सार्वजनिक सेवा प्रणाली र नागरिक बीचको सम्बन्धका बारेमा गम्भीर प्रश्न उठाएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार औसतमा प्रत्येक दिन करिब 20 नेपालीले आत्मदाह गर्ने गरेका छन्। यो अवस्था सार्वजनिक स्वास्थ्य र सामाजिक दुवै दृष्टिकोणले अत्यन्तै चिन्ताजनक हो।
आत्महत्या वा आत्मदाह कुनै समस्याको समाधान होइन। यस्ता घटनाको पछाडि धेरै कारणहरू एकसाथ जोडिएका हुन सक्छन्। मानसिक तनाव, निराशा, डिप्रेसन, आर्थिक अभाव, बेरोजगारी, घरेलु हिंसा, सामाजिक अपमान, सम्बन्धमा आएको तनाव, दीर्घरोग वा आफूलाई एक्लो वा असहाय महसुस गर्नु जस्ता कारणहरूले व्यक्तिलाई गम्भीर मानसिक सङ्कटमा पुर्याउन सक्छन्। कहिलेकाहीँ तत्कालको आवेग वा असहाय मानसिक पीडाले पनि यस्तो निर्णय गराउन सक्छ। यस्ता घटनाले एउटा व्यक्तिको मात्र होइन, सम्पूर्ण परिवारको जीवन बदलिदिन्छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले छलफलका लागि निम्त्याएका छौँ एकजना मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्नालाई।
सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद सर।
आत्महत्या र आत्मदाह बीच मनोवैज्ञानिक रूपमा के फरक छ र यो आत्मदाहलाई कतिपय अवस्थामा विरोध वा आक्रोशको अभिव्यक्ति पनि भनिन्छ, यसलाई कसरी बुझ्न सकिन्छ?
खास गरेर आत्महत्या र आत्मदाह दुइटै चाहिँ आफ्नो जीवन आफै समाप्त गर्ने क्रियाकलाप हो। तर आत्महत्यामा चाहिँ व्यक्तिका पर्सनल व्यक्तिगत कुराहरूले गर्दाखेरि चाहिँ बढी रिस्क भएर चाहिँ व्यक्तिले आत्महत्या गर्छ भने, सामाजिक, सांस्कृतिक, मानसिक समस्याको कारणले गर्दाखेरि व्यक्तिले चाहिँ आत्महत्या गर्ने गर्छ भने, आत्मदाहमा चाहिँ हुन चाहिँ त्यो आफ्नो जीवन आफै समाप्त गर्ने क्रियाकलाप त हो, भनेको आफ्नो शरीरमा आफै आगो लगाएर चाहिँ आफ्नो जीवन समाप्त गर्ने प्रक्रिया भयो। तर चाहिँ यहाँनिर के हुन्छ भने, तपाईँले भने जस्तो यसमा बढी व्यक्तिगत कारणको साथसाथै सामाजिक र जुन परिवेश परिस्थिति, भनेको खास गरेर चाहिँ राज्य संरचनाप्रतिको जुन चाहिँ वितृष्णा हुन्छ, जुन चाहिँ राज्यले निर्माण गरेका विभिन्न कानुनी झमेलाहरू छ त्यसप्रतिको, र राज्यले अहिले सञ्चालन गरेको सञ्चालन प्रक्रियामा चाहिँ जुन असन्तुष्ट भएर व्यक्तिले चाहिँ मैले मरिसकेपछि, मेरो मृत्यु भइसकेपछि यो परिस्थितिलाई चाहिँ चेन्ज गर्न केही कन्ट्रिब्युसन हुनसक्छ होला भन्ने मनोदशाका साथ चाहिँ व्यक्तिले चाहिँ आत्मदाह गर्ने प्रयास गरेको देखिन्छ।
पछिल्लो समय नै नेपालमा आत्महत्या र आत्मदाहका घटनाहरू बढेको देखिन्छ। अब मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसको मुख्य कारणहरू चाहिँ के हुन सक्छन्?
अब आत्महत्या र आत्मदाहका घटनाहरू चाहिँ पछिल्लो समयमा बढेको तपाईँले जुन भनिराख्नु भएको छ, त्यो चाहिँ प्रत्येक वर्ष संसारभरि 7,03,000 व्यक्तिको मृत्यु आत्महत्याले हुने गर्दछ। जति त्यो मृत्यु हुने गर्दछ, ती मृत्युमध्ये करिब करिब 77% जति मृत्यु चाहिँ लो र मिडिल इन्कम कन्ट्री भएका देशहरूमा हुने गरेको तथ्याङ्कले देखाएको छ। र नेपालमा पनि पछिल्लो 5-7 हामीले ट्रेन्डलाई हेर्ने हो भने करिब करिब 7,000 मान्छे प्रत्येक वर्ष आत्महत्या गरेर चाहिँ मृत्यु भइराखेको चाहिँ नेपाल सरकार गृह मन्त्रालयसित भएको तथ्याङ्कलाई आधार मानेर भन्न सकिन्छ। र त्यो हाम्रो देशमा पछिल्लो 5 ट्रेन्ड हेर्ने हो भने बिचमा 1 अलिक घटेको देखिए पनि, सङ्ख्यात्मक हिसाबले 200-300 मान्छेको कम मृत्यु भएको देखिए पनि, हाम्रोमा चाहिँ पछिल्लो 5 एभरेजमा चाहिँ हेर्ने हो भने करिब करिब सङ्ख्यात्मक हिसाबले चाहिँ 15-20% जति बढ्दो देखिन्छ। यसको कारण चाहिँ के हुनसक्छ भन्ने सन्दर्भमा चाहिँ, अब कुनै पनि व्यक्तिमा जति पनि व्यक्तिले मृत्यु आत्महत्या गर्ने गर्नुहुन्छ, तीमध्ये करिब करिब 90% जतिमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याको कारणले गर्दाखेरि आत्महत्या हुन्छ भन्छ, समाजमा जुन आर्थिक अवस्था कमजोर हुँदाखेरि अनि त्यसपछि चाहिँ आफूले सोचेको जस्तो नहुँदा, बेरोजगारी, विभिन्न प्रकारका चाहिँ लाञ्छना कलङ्कहरूको कारणले गर्दाखेरि र व्यक्तिमा चाहिँ व्यक्तिगत जीवनका घटेका विभिन्न ट्रमेटिक सिचुएसनहरूको कारणले गर्दाखेरि पनि व्यक्तिले चाहिँ आत्महत्याको जोखिम या आत्मदाहको जोखिमहरू चाहिँ निम्त्याउने गर्दछ। र खास गरेर हामीले अब यसलाई सजिलो सबैले बुझ्ने भाषामा चाहिँ बायोलोजिकल, साइकोलोजिकल र सोसल भनेर तिनवटा केटागोरीमा चाहिँ बाँड्न सक्छौँ। बायोलोजिकल भनेको चाहिँ शरीरमा देखिने चाहिँ त्यो हार्मोनको गडबडीको कारणले गर्दाखेरि या मानसिक स्वास्थ्यको जोखिम बढ्ने भयो भने, दोस्रो चाहिँ मनोवैज्ञानिक भनेको चाहिँ के भयो त भन्दाखेरि जसरी म अब जीवनमा केही गर्न सक्दिनँ भन्ने प्रकारको निराशा, आत्मबल कम हुने, फेरि चाहिँ जीवनमा केही गर्न सकिँदैन भन्ने टाइपको जुन थट हुन्छ, पर्सनालिटी ट्रेट भयो, इन्टेलिजेन्स भयो अनि इन्ट्रेस्टका कुराहरूले पनि कहिलेकाहीँ चाहिँ व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम बढाउन सक्छ भने, सामाजिक कारण अन्तर्गत चाहिँ जुन त्यो समाजमा कुनै व्यक्तिमा मानसिक स्वास्थ्यको जोखिम बढेछ भने समाजमा चाहिँ तपाईँको के भन्छ त लाञ्छना विभेद जुन गरिन्छ अनि अशिक्षा, गरिबी, बेरोजगारी, ती सम्पूर्ण सामाजिक फ्याक्टर र विभिन्न प्रकारका चाहिँ आघातजन्य घटनाहरूको सामना गर्नुपर्दा पनि व्यक्तिमा चाहिँ के हुन सक्छ त भन्दाखेरि आत्महत्याको जोखिम चाहिँ बढ्न सक्ने सम्भावना हुन्छ भनेर विभिन्न अध्ययनहरूले चाहिँ देखाएको छ।
हजुर, अब जस्तो कुनै व्यक्तिलाई आत्मदाह अथवा आत्महत्यासम्म पुग्न बाध्य बनाउने मानसिक, पारिवारिक, सामाजिक तथा आर्थिक कारणहरू चाहिँ एक अर्कासँग सम्बन्धित छन्, जोडिएका छन्।
पक्का पनि, किनकि हामी व्यक्ति हो, जसरी भने व्यक्तिको मनोसामाजिक भन्छौँ कि त्यसलाई, अब हामीले अलिक सजिलो बुझ्नको लागि चाहिँ सबैलाई मनोसामाजिकको कन्सेप्टलाई बुझौँ होला। एकातिर चाहिँ व्यक्तिको मन हुन्छ, दोस्रो त्यो चाहिँ व्यक्तिको समाज हुन्छ। अरू कहिलेकाहीँ चाहिँ मनले भनेको कुरा समाजले मान्छ, कहिलेकाहीँ समाजले भनेको कुरा मनले मान्छ, र त्यसको बिचमा चाहिँ सकारात्मक तारतम्यता मिलिरहेको हुन्छ, त्यही भएर चाहिँ हाम्रो जीवन चलिरहेको हुन्छ। तर कहिले जो जो व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम हुने गर्दछ, कहिलेकाहीँ उनीहरूलाई के लाग्छ भने मेरो कुरा समाजले बुझ्दै बुझ्दैन, मलाई चाहिँ वास्ता नै गरेन भन्ने लाग्छ उहाँहरूको मनमा, भने कहिलेकाहीँ चाहिँ समाजका कुराहरूमा चाहिँ मैले किन मान्नु पर्यो त नि, मैले चाहिँ समाजले भनेको कुरा मान्नै पर्ने भन्ने कहाँ छ, के छ, किन गर्नु पर्यो भन्ने प्रकारको चाहिँ जुन त्यो द्वन्द्व हुन्छ, त्यो द्वन्द्वले गर्दा के हुन्छ भने एक प्रकारको चाहिँ निराशा आउँछ। भनेको चाहिँ अन्तर्व्यक्तिक सम्बन्धमा चाहिँ के हुन्छ त भन्दाखेरि समाज व्यक्तिमा चाहिँ मनोसामाजिक समस्याको अवस्थामा पुग्छ, र मनोसामाजिक समस्याको अवस्था लामो समयसम्म रहिराख्यो भने त्यसले चाहिँ सामान्य खालको मानसिक समस्याको जोखिम निम्त्याउँछ, त्यसले चाहिँ कहिलेकाहीँ कडा खालको मानसिक समस्या ल्याउने भएकोले हाम्रो जुन त्यो अघि हामीले भनेका जुन त्यो पारिवारिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक र शारीरिक जुन कारणहरू जुन छ त्यो कारण एक दोस्रोसित चाहिँ अन्योन्याश्रित छ। किनकि आत्महत्या चाहिँ कुनै एउटा पर्टिकुलर कारणले हुन्छ भन्ने छैन, किनकि त्यसमा चाहिँ के छ त भन्दाखेरि हाम्रो चाहिँ मल्टिपल फ्याक्टरहरूको चाहिँ कम्बिनेसनको कारणले गर्दाखेरि व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम बढ्ने हुन्छ भन्छ। त्यो कारणहरू चाहिँ एक दोस्रोसित चाहिँ इन्टरलिङ्क चाहिँ छ भनेर सजिलै हामीले अनुमान गर्न सकिन्छ।
हजुर, यहाँले भने जस्तै एक त स्वयं एक खालको निराशा हुने भयो, बेचैनी हुने भयो उसभित्र, एउटा चाहिँ अन्तर्द्वन्द्वहरू मनभित्र उसले चलिराखेका छन्, एक खालको विद्रोही स्वभाव उसले प्रकट गर्न सक्छ भन्ने कुराहरू हामीले उसले त महसुस गर्ने भयो। सामान्य रूपमा यस्तो खालको जोखिममा, आत्महत्याको जोखिमसम्म पुग्ने स्थितिमा यो मान्छे पुग्न सक्छ भनेर त्यो वरिपरि रहेका परिवार, साथीभाइ, समुदायले चिन्न सक्ने गरी केही संकेतहरू, पूर्व संकेतहरू पनि आइराखेका हुन्छन् उसभित्र।
हजुर, अध्ययनले के भन्छ भने, किनकि म पछिल्लो 20-25 वर्षदेखि चाहिँ आत्महत्या रोकथामको मुभमेन्टमा नेपालमा काम पनि गरिराखेको हुँदाखेरि अध्ययनले के देखाउँछ भने, जति व्यक्तिले आत्महत्याको कारणले गर्दाखेरि मृत्यु हुने गर्दछ, ती व्यक्तिहरूले मृत्यु हुनुभन्दा पूर्व करिब करिब 90% जति व्यक्तिहरूले चाहिँ त्यो संकेतहरू म यस्तो गर्दैछु है भन्ने कुरा चाहिँ कसै न कसैलाई चाहिँ अभिव्यक्त गरेको हुन्छ, तर परिवार, साथीभाइ, समाज त्यो कुरालाई चाहिँ महत्त्व दिएको हुँदैन। जस्तै म चाहिँ तपाईँहरूको बिचमा धेरै लामो समयसम्म रहदिनँ होला, मेरो जीवन चाहिँ मलाई चाहिँ जीवनमा केही पनि गर्न मन लागेको छैन, यस्तो ठाउँमा जान मन लागेको छ जहाँ चाहिँ कसैको आवाज नपुगोस्, मलाई चाहिँ भगवान्को प्यारो हुन मन लागेको छ, म बिना नै मेरो परिवारका सदस्यहरू, समाज चाहिँ खुसी हुन्छ, धरतीको बोझ कम हुन्छ, र मलाई चाहिँ यस्तो ट्र्यापमा परेको छु जहाँबाट चाहिँ छुटकारा पाए चाहिँ मलाई आनन्द हुन्थ्यो, र प्रायः जसो चाहिँ मृत्युको बारेमा कुरा गरिरहने। त्यो सँगसँगै के हुन्छ त भन्दा, त्यस्ता व्यक्तिहरूले अचानक आफ्ना इष्टमित्र, साथीभाइसित भेटघाट गर्न थाल्छ। जसरी मानौ हाम्रो त भेटघाट गर्नको लागि केही न केही बहाना चाहिन्छ नि त, जस्तै तपाईँको पर्व चाहियो, जात्रा चाहियो, बर्थडे चाहियो, केही न केही चाहिँ फङ्सन नभइकन हामी भेट्दैनौँ नि त नर्मली एक दोस्रोलाई। तर त्यो व्यक्तिहरू चाहिँ साथीभाइ, इष्टमित्रहरूसित अचानक भेटघाट गर्न थाल्छन्, र हिजोसम्म उसका इम्पोर्टेन्ट सामानहरू, इम्पोर्टेन्ट लागेका कुराहरू चाहिँ अरूलाई बाँड्न थाल्छ। यो तपाईँलाई राम्रो लाग्छ, तपाईँले राख्दा हुन्छ अङ्कल आन्टी भनेर चाहिँ दिन थाल्ने हुन्छ, बाँड्न थाल्छ। सँगसँगै यदि ऊ घरको रिस्पोन्सिबल व्यक्ति हो भने आफ्नो रिस्पोन्सिबिलिटी ड्युटीलाई चाहिँ ह्यान्ड ओभर गर्छ. जस्तै कुनै अफिसमा, सरकारी कार्यालयमा या कुनै पनि अफिसमा चाहिँ अफिसको
जिम्मेवार
व्यक्ति ट्रान्सफर भइसकेपछि, नयाँ व्यक्ति आइसकेपछि त्यसलाई चाहिँ जसरी रेस्पोन्सिबिलिटी ह्यान्ड ओभर गर्दा यो यसरी गर्नुपर्छ, यो छ यस्तो छ भनेर भने जस्तै, जसरी उहाँले चाहिँ मानव बिजनेस गरिराख्नु भएको छ भने फलानलाई मैले यति पैसा दिनुपर्ने छ, फलानुबाट यति पैसा लिनुपर्ने छ, यो काम यसरी गर्नुपर्छ, मैले सामान फलान ठाउँबाट लिने गरेको छु टाइपको चाहिँ भन्न थाल्नुहुन्छ. र यी सम्पूर्ण घटनाक्रमहरूलाई आधार मानेर कुनै पनि व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम छ है भन्ने कुरा चाहिँ सजिलै पूर्व सङ्केत, हामीलाई अलि हामीले अवेर भयौँ, सोसाइटी अवेर भयो भने सजिलै तरिकाले चाहिँ पूर्वानुमान गर्न सकिने चाहिँ आधारहरू प्रशस्त छ भन्न सकिन्छ.
अब यो आत्महत्या अथवा आत्मदाहका घटनाले हाम्रो सामाजिक संरचना, मानसिक स्वास्थ्य, अब सार्वजनिक सेवा प्रणाली र नागरिक बीचको अन्तर सम्बन्धबारे के कस्ता प्रश्नहरू उठाएको छ र यसले सामाजिक सम्बन्धमा कस्तो असर पर्न सक्छ?
आत्मदाहको घटनाहरू या जुन आत्महत्याका जुन घटनाहरू पछिल्लो समयमा चाहिँ हाम्रो कन्टेक्स्टमा पनि मिडियामा जुन तरिकाले आइराखेको छ र भइराखेको छ, किनकि हुन त प्रत्येक दिन करिब करिब 18-19 व्यक्तिको मृत्यु चाहिँ आत्महत्याले भइरहेछ एभरेजमा भन्ने तरिकाको चाहिँ तथ्याङ्कले देखाइरहेको छ. तर केही केसहरू चाहिँ के हुन्छ त अलि हाइलाइट हुने गर्दछ र त्यो हाइलाइट भएका केसहरू जुन तरिकाको आत्मदाहका घटनाहरू चाहिँ अब योभन्दा पहिले पनि 2-3 पहिले योभन्दा पुरानो सरकार हुँदाखेरि पनि भएको देखिन्थ्यो र अहिलेकोमा पनि जसरी त्यो अहिले चाहिँ एउटा घटिसकेपछि 2-3 ब्याक टु ब्याक जुन घट्यो त्यसले गर्दाखेरि एउटा प्रश्न चाहिँ के उब्जाउँछ त भन्दाखेरि हाम्रो सम्बन्ध जुन चाहिँ राज्यप्रतिको, समुदायप्रतिको काहीँ न काहीँ चाहिँ यी सम्पूर्ण कुराहरूमा चाहिँ सम्बन्धमा चाहिँ एक प्रकारको अप्ठ्यारो चाहिँ आएको छ र यसलाई चाहिँ हामीले न्यूनीकरण गर्नको लागि चाहिँ सोच्नुपर्ने बाध्यता भएको छ. आत्मदाहको जुन घटना छ राज्यप्रतिको वितृष्णा, सिस्टमप्रतिको वितृष्णा र सिस्टमलाई चाहिँ च्यालेन्ज गर्ने गरी अ काइन्ड अफ एक प्रकारको चाहिँ मन क्रान्तिकारी टुलको रूपमा चाहिँ यसलाई लिन सकिन्छ भन्ने भएको कारणले गर्दाखेरि काहीँ न काहीँ यसले हाम्रो सम्पूर्ण सामाजिक सांस्कृतिक अस्तित्वलाई, एक दोस्रोको जुन त्यो हार्मोनी छ त्यो हार्मोनीलाई चाहिँ असहज बनाउनको लागि भूमिका निर्वाह गरेको चाहिँ देखिन्छ.
अब त्यसो भनेदेखि यो आत्महत्या रोकथामका लागि एउटा परिवार, विद्यालय, कार्यस्थलहरू, समुदायले कस्तो सहयोगी, सम्मानजनक र संवादमुखी वातावरण निर्माण गर्न सक्छ, निर्माण गरिनुपर्छ ताकि त्यस्तो किसिमको दुःखद परिस्थिति सिर्जना नहोस् भन्नको निमित्त?
अब राम्रो प्रश्न गर्नुभयो. खास गरेर अहिले हाम्रो सबैको बहस, अहिले जुन सार्वजनिक मिडियाहरूमा जुन तरिकाले कुराकानी भइराखेको छ, यो कसरी रोकथाम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी बढी फोकस हुनुपर्ने थियो र यो गर्नको लागि चाहिँ जसरी व्यक्तिको मलाई यदि कुनै ए भन्ने व्यक्तिलाई चाहिँ कुनै त्यस्तो रिस्क भइरहेछ भने व्यक्तिले के गर्नु पर्यो भने मलाई यस्तो गाह्रो भएको छ यो कुराको बारेमा मैले कसै न कसै यो मनको कुरा त्यो मनले बुझ्ने नजदिकको व्यक्तिसित कुरा गर्नुपर्छ, भन्नुपर्छ, सुनाउनुपर्छ भन्ने तरिकाले चाहिँ हामीले चाहिँ आफूले प्रयास गर्ने व्यक्ति आफूले र उसको जसरी मानौँ मेरो पेरिफेरीमा मेरो साथीभाइ सर्कलमा कसैलाई चाहिँ त्यस्तो भइराखेको छ भने मेरो काम के हो भने तिमीलाई कुनै गाह्रो अप्ठ्यारो भएको छ भने तिम्रो कुरा सुनिदिनुको लागि म एभाइलेबल छु है भन्ने तरिकाको वातावरण, त्यो तरिकाको चाहिँ व्यवहार चाहिँ रिस्क भएको व्यक्तिलाई साथीभाइले गरिदिनु पर्यो. अनि विद्यालयमा यदि शिक्षक साथीहरूलाई विद्यार्थीहरूमा चाहिँ त्यस्तो छ भने उसलाई चाहिँ एक्लो नछोड्ने, उसको कुरा सुनिदिनुको लागि एभाइलेबल हुने, उसले हामीसित कुरा गर्न चाहेको छ भने के कुराले गर्दा तिमीलाई चाहिँ मर्न मन लागेको छ त्यसको बारेमा भन्न मिल्छ भने मलाई भन, नभए तिमीले चाहिँ जसलाई भन्न मन लागेको छ, जसलाई चाहिँ तिमीले ट्रस्ट गर्छ त्यसित कुराकानी गर भनेर चाहिँ विद्यालय साथीभाइले भन्ने. र खास गरेर चाहिँ त्यस्तो बेलामा चाहिँ आत्महत्या रोकथामको लागि चाहिँ राज्यको तर्फबाट गरिनुपर्ने के हो भने मानसिक स्वास्थ्य साक्षरताको राष्ट्रिय लेभलको अभियान चलाउनु पर्यो. त्यो भनेको के हो भने मैले अघि पनि भने जति पनि व्यक्तिले चाहिँ आत्महत्या गर्ने गर्नुहुन्छ तीमध्ये धेरै जसो मेजोरिटी केसहरूमा चाहिँ नर्मली रिसर्चले त के पनि भन्छ भने 90% जतिले चाहिँ कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याको कारणले हुन्छ भन्छ. त्यसमा पनि 70% जति त डिप्रेसनको कारणले हुन्छ भन्ने तथ्याङ्क भनिसकेपछि यदि हामीले मेन्टल हेल्थ लिटरेसीलाई चाहिँ जसरी हामीले चिया पसलमा दलहरूलाई चाहिँ गाली गर्नुको सट्टा चाहिँ तिम्रो मानसिक स्वास्थ्य कस्तो छ भन्ने कुरा गर्ने वातावरण दियौँ भने, जसरी मानव विद्यालयमा शिक्षक साथीहरूले मेन्टल हेल्थ लिटरेसीको बारेमा कक्षा कोठामै सिकाउनु पर्यो, खास गरेर पाठ्यक्रममै हाम्रो कक्षा 5-6 कक्षादेखि चाहिँ अनिवार्य रूपमा मानसिक स्वास्थ्यको एउटा च्याप्टरको रूपमा चाहिँ त्यसलाई इन्ट्रोड्युस गर्ने काम गर्नु पर्यो. राज्यले के गर्नु पर्यो भने जसरी पहिले चाहिँ हामीले साक्षरता दर बढाउनुको लागि प्रौढ शिक्षा चलाए जस्तै मानसिक स्वास्थ्यप्रतिको साक्षरता बढाउनुको लागि चाहिँ त्यस्तै प्रकारको चाहिँ इन्टेन्सिभ क्याम्पेन चाहिँ चलाउनु पर्यो, न कि यो घटना घट्यो घटना घटिसकेपछि मिडियाको ध्यान केन्द्रित गर्नुको लागि चाहिँ हामीले यस्तो गर्दैछौँ भन्ने तरिकाको प्रोग्राम गर्नुको सट्टा वर्षभरि नै मुभमेन्ट चलाउनु पर्यो. र रिसर्चले के पनि सजेस्ट गरेको छ भने जुन देशमा मानसिक स्वास्थ्य साक्षरताप्रतिका चाहिँ अभियानहरू चलेका छन् देशव्यापी रूपमा, त्यहाँ चाहिँ आत्महत्याको जोखिम चाहिँ 30-40% चाहिँ घटेको छ भन्ने अध्ययनहरूले नै देखाएको कारणले गर्दाखेरि हामीले पनि अहिलेदेखि नै 1-2 वर्ष चाहिँ लगातार रूपमा चाहिँ मेन्टल हेल्थ लिटरेसीको क्याम्पेन चाहिँ कार्यस्थलमा, विद्यालयमा, समुदायमा, प्रत्येक अफिसमा काम गर्ने 5 जनामध्ये 1 जनामा डायग्नोजेबल मेन्टल इलनेस छ भन्छ। विद्यालयमा बालबालिकाहरूमा 6 जनामध्ये 1 जनामा छ। विद्यालयमा काम गर्ने शिक्षक साथीहरूमा 5 जनामध्ये 2 जनामा जति मानसिक स्वास्थ्यको जोखिम छ भन्छ। महिलाहरूमा 5 जनामध्ये 1 जनामा मानसिक स्वास्थ्यको जोखिम छ भन्ने जुन देखिएको छ, यसलाई मिनिमाइज नगर्ने बेलासम्म त आत्महत्याको जोखिम त बढ्ने चान्स बढेको कारणले गर्दाखेरि हामीले मेन्टल हेल्थ लिटरेसीलाई चाहिँ मेसिभ क्याम्पेनको रूपमा र हाम्रा जति पनि यो राजनीतिक दलका कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरूका कार्यकर्ताहरू उहाँहरूका चाहिँ सांसदमा नीति निर्माण गर्ने ठाउँमा चाहिँ सबैलाई चाहिँ मेन्टल हेल्थ लिटरेसीको बारेमा चाहिँ हामीले प्रोपर तरिकाले क्याम्पेन गर्न सक्यौँ भने सम्भवतः हामीले मानसिक स्वास्थ्यप्रतिको लाञ्छना र विभेदलाई कम गर्न सक्छौँ। त्यसले गर्दा आत्महत्या रोकथाममा चाहिँ एउटा कोसे ढुङ्गा चाहिँ साबित हुनसक्छ जस्तो मलाई लाग्छ।
अब यस्ता घटनाहरूको जुन समाचार सम्प्रेषण गर्ने कुराहरू छन्, त्यस्तो बेलामा सम्प्रेषण गर्दाखेरि सञ्चार माध्यम र सामाजिक सञ्जालले कस्तो नैतिक र जिम्मेवार अभ्यास चाहिँ अप्नाउनुपर्छ, त्यसले गर्दाखेरि उसको मानसिक स्वास्थ्यमा असर पर्ने अथवा त्यस्ता घटनाहरू बढोत्तरी हुनुमा नकारात्मक प्रभाव उत्पन्न नहोस् भन्नका निमित्त कसरी सचेत भएर सम्प्रेषण गर्न सक्छन् सञ्चार माध्यमहरूले?
राम्रो प्रश्न उठाउनु भयो। खास गरेर आत्महत्या रोकथाममा मिडियाको चाहिँ भूमिका महत्त्वपूर्ण छ भनेर अध्ययनले देखाउँछ। र यदि मिडियाले सकारात्मक तरिकाले चाहिँ आत्महत्याका घटनाहरूलाई चाहिँ सम्प्रेषण गर्यो भने 50% जति आत्महत्याको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भनेर अध्ययनले देखाएको छ। र त्यही भएर सेन्सेबल मिडिया रिपोर्टिङ गाइडलाइन भनेर चाहिँ इन्टरनेसनल एसोसिएसन फर सुसाइड प्रिभेन्सन र WHOले चाहिँ 2 पेजको एउटा गाइडलाइन फलो गरेको छ। गाइडलाइन चाहिँ फलो गर पत्रकार साथीहरूलाई, प्लस मिडियामा यसको बारेमा बोल्दाखेरि लेख्दाखेरि यो कुरा चाहिँ गाइडलाइन ध्यान दिनुपर्छ है भन्ने तरिकाले सजेस्ट गरिएको छ। र त्यसमा के भनिएको छ भने कुनै पनि आत्महत्याको घटनालाई चाहिँ ट्रेन्डिङ न्युजको रूपमा चाहिँ डेभलप गर्नु भएन। तर अहिले सोसल मिडिया र जति पनि अहिलेका विभिन्न मिडियाका सम्प्रेषणका मिडियमहरू छ त्यहाँ चाहिँ के देखिरहेको छ त भन्दा ट्रेन्डिङ न्युजको रूपमा आत्मदाहको घटनालाई चाहिँ ट्रेन्डिङ न्युजको रूपमा चाहिँ डेभलप गरेको देखियो। दोस्रो के भन्छ भने यदि प्रिन्ट मिडिया हो भने आत्महत्याको घटना चाहिँ फ्रन्ट पेजमा कहिले लेख्नु हुँदैन भन्छ। अनि तेस्रो कुरा के भन्छ त भन्दाखेरि आत्महत्याको घटनाको बारेमा चाहिँ किनकि परिवारको प्राइभेसीको कारणले गर्दाखेरि आत्महत्या गर्ने व्यक्तिको चाहिँ फोटोहरू या उसको चाहिँ पर्सनल आइडेन्टिटी रिफ्लेक्ट हुने कुरा कुनै पनि चाहिँ डिस्प्ले नगर भन्छ। र त्यसलाई चाहिँ सक्सेसफुल स्टोरीको रूपमा डेभलप गर्नुको सट्टा त्यहाँ चाहिँ लेख्ने बेलामा आत्महत्या किन हुने गर्दछ, आत्महत्याको जोखिम भएका व्यक्ति कसरी थाहा पाउने र त्यसमा चाहिँ हाम्रो भूमिका के हुनसक्छ र यस्तो भयो भने कहाँ सम्पर्क गर्ने भनेर जसरी राष्ट्रिय हेल्पलाइनहरू जस्तै नेपालमा पनि 1166 जुन छ 1166 आत्महत्या रोकथामको चाहिँ राष्ट्रिय हेल्पलाइन जुन छ त्यो हेल्पलाइनहरूलाई चाहिँ सपोर्ट गरेर चाहिँ कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराको बाचमा लेख्नुपर्छ भन्ने तरिकाले चाहिँ गाइडलाइनले सजेस्ट गरेको छ। त्यसै गरेर चाहिँ त्यो बारेमा चाहिँ लेख्दाखेरि चाहिँ साधनको बारेमा डिटेल नलेख भन्ने गरिन्छ। काहीँ न काहीँ आत्महत्याका घटनाहरूको केसहरूको बारेमा चाहिँ नेपालमा मिडियामा चाहिँ सम्प्रेषण हुँदा हामीले एउटा सानो स्टडी पनि गरेका थियौँ र धेरै जसोले चाहिँ यसमा काम गर्ने पत्रकार साथी प्लस जसले चाहिँ यसमा यो बिटहरू लेख्ने गर्नुहुन्छ उहाँहरू लेख्ने बोल्ने गर्ने साथीहरूले चाहिँ जुन चाहिँ मिडिया गाइडलाइन छ जसरी फलो गर्नुपर्ने त्यो चाहिँ नगरिएको जस्तो चाहिँ देखिन्छ। जसरी मानौँ फेसबुकमा कुन चाहिँ कुरा सम्प्रेषण गर्ने के नगर्ने भन्ने कुराको बारेमा पनि सबैजना अवेर भएर चाहिँ हामीले यसमा हामीले कन्ट्रिब्युट गर्न सक्यौँ भने सकारात्मक तरिकाले कन्ट्रिब्युट गर्यौँ भने आत्महत्याको जोखिमलाई चाहिँ 40-50% जति मिनिमाइज गर्न सकिन्छ भनेर चाहिँ विभिन्न अध्ययनहरूले देखाएको हुँदाखेरि हाम्रो मिडियाको सम्प्रेषणको चाहिँ महत्त्वपूर्ण भूमिका हुन्छ भन्न सकिन्छ।
मिडियाले पनि सचेततापूर्वक समाचारहरू सम्प्रेषण गर्नतिर अभ्यस्त भयो भनेदेखि धेरै कुराहरूमा
मिनिमाइज गर्न
सकिन्छ। जस्तो अब यो यदि कसैलाई जीवनप्रतिको निराशा, अत्यधिक तनाव, आत्महत्याका विचार आउन थालेका छन् भने उसले तत्काल के गर्नुपर्छ?
यदि कुनै व्यक्तिमा चाहिँ त्यस्तो नैराश्यता या तपाईँको चाहिँ जीवनमा हुनसक्छ किनकि सोचे जस्तो हुन्न जीवन, रोजे जस्तो हुन्न जीवन भन्ने जुन गीत छ त्यसैले पनि त्यस्तै गरेर जसरी मानौँ कहिलेकाहीँ चाहिँ मैले जे सोचेको छु त्यो अनुसारको चाहिँ जीवन पाउन नपाउन सक्छ क्या भन्ने खोजेको कुरा, मैले जसरी जस्तो प्रकारको जब सोचेको छु जस्तो प्रकारको मेरो लाइफ स्टाइल होस् भन्ने सोचेको छु त्यो नहुन पनि त सक्छ नि त। त्यो भएको कारणले गर्दाखेरि यदि कुनै व्यक्तिमा चाहिँ यस्ता नैराश्यता झल्किने खालको या साइकोलोजिकल प्रब्लम भएको छ भने एउटा कुरा त आफ्नो नजदिकको यो मनको कुरा त्यो मनले बुझ्ने नजदिकको जसलाई मैले सबैभन्दा बढी ट्रस्ट गरेको छु त्यो व्यक्तिलाई चाहिँ आफ्नो कुरा सुनाउनु पर्यो। दोस्रो चाहिँ के गर्नु पर्यो भने मलाई यस्तो भइरहेछ भनेर चाहिँ परिवारका सदस्यहरूसित कुराकानी गर्नु पर्यो। अनि तेस्रो चाहिँ यदि उसलाई लाग्छ कि मानसिक स्वास्थ्यसँग सम्बन्धित हिजो जुन कुरा उसलाई चाहिँ आनन्द आउने गरेको थियो त्यो आनन्द पुनः घटिसकेको लागेको छ, एक्लै बस्न मन पराउँछ, हुनसक्छ डिप्रेसनका सिम्टम्सहरू देखिन सक्छ, र त्यस्तो बेलामा चाहिँ प्रोफेसनलहरूको सहयोग लिनुको लागि चाहिँ के गर्नु पर्यो त भन्दाखेरि आफैले चाहिँ पहल गर्नु पर्यो। र अब कहिलेकाहीँ चाहिँ त्यो भन्न नसकेका कुराहरू चाहिँ उनीहरूले आफ्नो विभिन्न माध्यमहरूबाट सकारात्मक सामना गर्ने तरिकाहरू अप्नाएर उसले चाहिँ के गर्न सक्छ, डायरीमा लेखेर एक्सप्रेस गर्न सक्छ, मलाई यस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ अलिक क्रिएटिभ तरिकाले चाहिँ एक्सप्रेस गर्न सक्ने गरी चाहिँ व्यवहार गर्न सक्ने हुन्छ, र त्यसले गर्दा केही हदसम्म उहाँहरूको जुन त्यो रिस्क छ रिस्कलाई चाहिँ घटाउन सहयोग पुग्न सक्छ।
हजुर, आज हामीले कार्यक्रम नागरिक शिक्षामा एकजना मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्नाज्यूसँग आत्मदाह र आत्महत्या यसको मनोवैज्ञानिक रूपमा यसको के सम्बन्ध छ, यसका असरहरू कस्ता हुन्छन्, यसका सङ्केत र लक्षणहरू के हुन्छन्, र हामीले समाज राज्य सबैले यस्ता नकारात्मक घटनाहरू हुन नदिनको लागि के कस्तो सावधानी अप्नाउन सक्छौँ भन्ने विषयमा कुराकानी गरिराखेका छौँ। पछिल्लो समयमा भएका यस्ता आत्मदाह आत्महत्याका घटनाहरूलाई राजनीतिसँग पनि जोडेर हेर्ने गरिएको छ अथवा यसलाई अलि बढी चाल्ने गरिएको स्थिति पनि छ, र विगतमा पनि यस्तो भइ नै राखेको थियो। अब राजनीतिसँग यसको के सम्बन्ध छ?
राजनीतिसँग चाहिँ सकारात्मक सम्बन्ध छ भन्न सकिन्छ जस्तो लाग्छ, किनभने जति पनि यो आत्मदाहका घटनाहरू हुन्छ, राजनीतिको मैले अघि पनि भने आत्मदाहका घटना खास गरेर चाहिँ आत्महत्याभित्र चाहिँ आत्मदाह गरेर चाहिँ आफ्नो जीवन समाप्त गर्ने जुन प्रक्रिया हुन्छ त्यो प्रक्रियामा चाहिँ व्यक्तिले के गर्छ भने राज्यप्रतिको सिस्टमलाई चाहिँ च्यालेन्ज गरेको हुन्छ। राज्यप्रतिको सिस्टममा चाहिँ जुन त्यो वितृष्णा आएको छ त्यो चाहिँ कानुनी रूपमा हुनसक्छ, आर्थिक रूपमा हुन्छ, जुन चाहिँ झैझमेला गर्नु परेको छ, या केही न केही चाहिँ उसलाई जुन त्यो असन्तुष्टि हुन्छ त्यो असन्तुष्टिलाई चाहिँ अभिव्यक्त गर्छ, जसले मेरो त मृत्यु भयो तर चाहिँ अरूले चाहिँ यसलाई राम्रो तरिकाले चाहिँ राज्यले चाहिँ ध्यान दिनुपर्छ भन्ने भएको कारणले गर्दा, किनकि अब व्यक्तिमा चाहिँ निराशा किन हुन्छ भन्दाखेरि व्यक्तिमा जसरी व्यक्तिको चाहिँ केही नैसर्गिक अधिकारहरू राज्यले चाहिँ दिनुपर्ने दायित्वहरू जस्तै तपाईँको चाहिँ स्वास्थ्य शिक्षा त्यसै गरेर चाहिँ रोजगारीका कुराहरूमा चाहिँ राज्य सेन्सिटिभ हुनु पर्यो, अनि आर्थिक सामाजिक हिसाबले चाहिँ उसले बाँच्न पाउनुको लागि भनेको डिग्निफाइड लाइफलाई चाहिँ बाँच्नको लागि चाहिँ आधार बनाउने काम त राज्यको भएको कारणले गर्दाखेरि होला केही व्यक्तिहरू धेरै जस्तो व्यक्तिहरूमा चाहिँ आत्महत्या चाहिँ व्यक्तिगत रूपमा पनि हुनसक्छ, तर चाहिँ काहीँ न काहीँ चाहिँ सामाजिक सांस्कृतिक र पोलिटिकल इन्भाइरोमेन्ट जुन छ त्यसको चाहिँ डाइरेक्ट कनेक्सन हुने भएको कारणले गर्दाखेरि राजनीतिक रूपमा चाहिँ यदि राजनीतिक स्थिरता भयो, प्रत्येक व्यक्तिलाई चाहिँ बेसिक निडहरू फुलफिल गर्ने गरी राज्यले चाहिँ सम्पूर्ण व्यवस्थाहरू गरेको अवस्था भयो भने त्यस्तो बेलामा चाहिँ आत्महत्याको जोखिमलाई पनि न्यूनीकरण गर्न आशावादी हुने ठाउँ हुन्छ। त्यो भएको कारणले निराशावादी भइराखेको समुदायलाई चाहिँ आशावादी बनाउने र यहाँ चाहिँ तपाईँको चाहिँ जीवन अरू देशको अनुसार नै ठिकै छ भन्ने तरिकाको चाहिँ जानकारी गराउने या त्यो लेभलको कन्फिडेन्स दिने काम त राज्यको भएको कारणले गर्दा काहीँ न काहीँ चाहिँ यसलाई हामीले राजनीतिसित पनि जोड्न सकिन्छ।
हजुर, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ, र अन्त्यमा अब यहाँलाई हुन त हामीले यसभन्दा अगाडिको यो छलफलमा पनि कुराकानी गरिसकेका छौँ कि आत्महत्या आत्मदाहका घटनाहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, त्यो हुन नदिनको निमित्त परिवार समाज र राज्यले के कस्तो वातावरण सृजना गर्न सक्छ बारेमा पनि केही कुरा त आइ नै सकेको छ। कार्यक्रमको अन्त्यमा चाहिँ के सन्देश छ समग्र यो नागरिक शिक्षा कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूको लागि यहाँको केही विशेष सन्देश छ?
खास गरेर आत्महत्याको जोखिम भएका व्यक्तिहरू जोसुकैलाई पनि जसरी शारीरिक रोग लाग्न सक्छ त्यस्तै तरिकाले मानसिक रोग पनि लाग्न सक्छ, त्यो भएको कारणले गर्दा मानसिक रोग लाग्न नदिनको लागि या यो आत्महत्याको जोखिम नहुन दिनको लागि चाहिँ हामीले दुई तिनवटा कुरामा चाहिँ महत्त्वपूर्ण तरिकाले ध्यान दिनुपर्छ। एउटा चाहिँ के हुन्छ भने हामीले पर्याप्त सुत्नु पर्यो, भनेको प्रत्येक व्यक्तिले 18 वर्षदेखि 64 वर्ष उमेर समूहको व्यक्तिले 7-9 घन्टा सुत्नु पर्यो। जसरी जसरी उमेर कम हुन्छ त्यति बढी सुत्नुपर्छ, जसरी उमेर बढ्दै जाँदाखेरि चाहिँ सुताई अलिक कम 7-9 घन्टा सुत्नुपर्छ भन्छ, र पर्याप्त सुत्नु पर्यो पहिलो कुरा। दोस्रो कुरा के भने तपाईँको चाहिँ पर्याप्त हाँस्नु पर्यो, भनेको चाहिँ प्रत्येक दिन चाहिँ नन स्टप 15 मिनट हाँस्नु सक्यो। त्यसै गरेर चाहिँ व्यवस्थित दैनिकी हुनु पर्यो, व्यवस्थित दैनिकी भनेको बिहानदेखि बेलुकीसम्म सुत्ने उठ्ने चाहिँ हाम्रो प्याटर्न ठिकठाक हुनु पर्यो, र मेरो जीवनको चाहिँ बेस्ट समय अझै आउन बाँकी छ भन्ने मनोभावका साथ चाहिँ जीवनलाई चाहिँ अगाडि बढाउन सक्नु पर्यो, र यदि त्यस्तो गर्न सक्यौँ भने सम्भवतः हामी चाहिँ आशावादी हुन्छौँ, र आशावादी भयो भने रेज अफ होप हामीसित चाहिँ छ, फ्युचर चाहिँ मेरो राम्रो हुन्छ भन्ने प्रकारको मनोदशामा मैले यदि हामीले कुनै व्यक्तिलाई चाहिँ राख्न सक्यौँ या आफूले सकारात्मक भन्न सक्यो भने त्यसले चाहिँ आत्महत्याको जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्ने भएकोले यो कुरा चाहिँ रेडियो नेपाल मार्फत चाहिँ म सबै श्रोताहरूलाई चाहिँ के भन्न चाहन्छु भने आफ्नो सुस्वास्थ्यलाई चाहिँ राम्रो राख्नको लागि आवश्यक भन्ने हेल्दी लाइफस्टाइललाई चाहिँ फलो गर्ने, पर्याप्त सुत्ने, पर्याप्त हाँस्ने, ब्यालेन्स डाइट खाने, अनि त्यसपछि पर्याप्त एक्सर्साइज गर्ने, यति कुरा गरियो भने कनेक्टेड हुने, यो मनको कुरा त्यो मनले बुझ्ने, नेटवर्कसित जोडिएर काम गरियो भने सम्भवतः हामी मानसिक स्वास्थ्यको जोखिमलाई चाहिँ न्यूनीकरण गर्न सक्छौँ, र त्यसले गर्दा आत्महत्याको जोखिम पनि घट्ने हुन्छ भन्न चाहन्छु।
हस्, आत्मदाह र आत्महत्याका जुन घटनाहरू घट्न सक्छन् समाजमा त्यसलाई हामीले कसरी रोकथाम गर्न सक्छौँ, त्यसका कारणहरू के हुन सक्छन्, कसरी पहिचान गर्न सकिन्छ, र त्यसलाई हटाउनको निमित्त समाज, परिवार, स्वयं व्यक्तिले कस्तो पहल गर्न सक्छ, राज्यले यसलाई कस्तो वातावरण तयार गर्न सक्छ र मानसिक स्वास्थ्यका विषयमा हामी सचेत रहन किन आवश्यक छ भन्ने विषयमा यहाँले महत्त्वपूर्ण जानकारी राखिदिनु भयो। मनोवैद्य डाक्टर नरेन्द्र सिंह ठगुना, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद। रेडियो नेपाल मार्फत मेरो कुरा पनि श्रोता माझ पुगाइदिनको लागि जुन सहयोग गर्नुभयो तपाईँ लगायत तपाईँको इन्टायर टिमलाई चाहिँ धेरै धेरै धन्यवाद।
तनाव हुनु सामान्य कुरा हो, तर त्यो असहनीय बन्दै गएको महसुस भएमा त्यसलाई लुकाउनु चाहिँ हुँदैन। विश्वासिलो परिवारका सदस्य, साथीभाइ, शिक्षक, सहकर्मी वा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञसँग खुला छलफल गर्नुपर्दछ। हामी सबैले पनि आफ्नो वरपरका मानिसहरूको व्यवहारमा आएको सामान्य परिवर्तनलाई संवेदनशील रूपमा बुझ्नुपर्दछ। निरन्तर निराशा व्यक्त गर्नु, सबैसँग टाढिन खोज्नु, भविष्यप्रति आशा गुमाउनु वा अत्यधिक तनावमा देखिनु जस्ता सङ्केतलाई सामान्य रूपमा लिनु हुँदैन। समयमै साथ, संवाद र उचित सहयोगले धेरैको जीवन बचाउन सकिन्छ। यसको न्यूनीकरणमा सामाजिक सञ्जाल प्रयोगकर्ताको पनि उत्तिकै जिम्मेवारी छ। यस्ता घटनालाई सनसनीपूर्ण बनाउने, विस्तृत तरिकाले वर्णन गर्ने वा बारम्बार प्रचार प्रसार गर्ने भन्दा पनि मानसिक स्वास्थ्यबारे सही जानकारी, सहयोगको उपाय र आशाको सन्देश प्रवाह गर्नु आवश्यक छ।
हवस् त, आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। आउँदो साता रोचक सामग्रीका साथ उपस्थित हुने गरी छुट्टिन्छौँ। प्राविधिक सहकर्मी सुलोचना वज्राचार्य, संयोजक उद्धव सिंह च्वाँगडीसँगै सञ्चालक भानुभक्त खड्का र विमला राईलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन।